أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الحمد لله رب العالمين. الفصل الخامس في أن الشيء ما لم يجب لم يوجد وبطلان القول بالأولوية. ہماری بحث آج جو ہے وہ فصل پنجم میں، یعنی پانچویں فصل میں ہے، اور یہ بھی فلسفے کی اساسی ترین بحث ہے، اور یہ قاعدہ شمار ہوتا ہے فلسفے کے اندر کہ جو یہ فصل آپ پڑھنے والے ہیں. اور فلسفے کی جو مخالفت ہے ان میں سے ایک قاعدہ یہی ہے، یعنی جو بھی مخالفین فلسفہ ہیں وہ مختلف وجوہات سے فلسفے کی مخالفت کرتے ہیں، ان میں سے ایک وجہ یہ قاعدہ ہے کہ جو فصل پنجم میں آپ پڑھ رہے ہیں. فلاسفہ اور متکلمین کے اندر، اس قاعدے کے اندر اختلاف موجود ہے. یہ قاعدہ کیا کہتا ہے؟ پچھلے درسوں میں کہیں نہ کہیں اس کا تذکر آتا رہا ہے. قاعدہ یہ کہتا ہے کہ ان الشیء ما لم یجب لم یوجد، شے جب تک وجوب کے مرحلے پر نہ پہنچے، ضرورت کی حد تک نہ پہنچے، اس وقت تک وجود پیدا نہیں کر سکتی. وجہ کیا ہے اس کی؟ اس کی وجہ وہی ہے کہ جو آپ کو ماہیت کی حقیقت بیان کی گئی ہے پہلے تفصیل سے، اگر اس کی طرف دقت رہے آپ کی اور توجہ رہے تو بہت ساری چیزیں آپ آسانی سے خود سے فہم کر سکتے ہیں، استدلال کی بھی ضرورت نہیں ہے. ماہیت کی تھوڑی سی حقیقت پہ پہلے پھر دوبارہ ہم بات کر لیتے ہیں تاکہ یہ مطلب جو ہے وہ آسانی سے سمجھ میں آ جائے. ماہیت کی حقیقت کو سمجھنے کے لیے ہم مثلا مثال لیتے ہیں، ایک خط کھینچیں اور اس خط کا جو دقیق وسط ہے اس کو آپ مد نظر رکھیں. جب آپ اس وسط کو مد نظر رکھیں گے تو اس کی دو طرفیں ایجاد ہو جائیں گی، ایک طرف اول ہے اور ایک طرف دوم ہے. اس طرف پہ آپ کیا ہے، وجود کو مثلا قرار دے دیں اور دوسری طرف جو ہے وہ آپ عدم کو قرار دے دیں. وسط کا نام آپ کیا رکھیں؟ مثلا ماہیت. درست ہے؟ اگر آپ دقیق طور پر وسط کو مشخص کر دیں گے اور سوال کریں اگر کوئی آپ سے کہ یہ جو وسط ہے اس کا پہلی طرف اور دوسری طرف جو نسبت ہے یا رابطہ کیا ہے، آیا یہ وسط، مثلا بعض اوقات جب ریاضی پڑھتے ہیں تو اس کو انگلش میں معین کرتے ہیں، مثلا اے اور بی، مثلا اس کی طرف کو اس طریقے سے مشخص کر دیتے ہیں اس میں آ کر. اب یہ جو وسط ہے یہ اے اور بی کی نسبت کیا حیثیت رکھتا ہے؟ واضح سی بات ہے کہ اگر دقیق طور پر وسط معین ہو جائے تو بچہ بھی ریاضی سے آشنا ہوگا تو وہ یہ کہے گا حتماً کہ وسط چاہے اے ہو چاہے بی ہو دونوں کے لیے مساوی نسبت رکھتا ہے. یعنی جتنا فاصلہ وسط کا اے کی طرف ہے، یعنی اس طرف ہے، اسی طریقے سے اس وسط کا فاصلہ بی کی طرف ہے. یعنی یہ وسط کسی بھی طرف رجحان نہیں رکھتی، مساوی ہے. یعنی وسط متساویت الطرفین ہے، کسی کی طرف بھی جھکاؤ نہیں ہے اس کا. ماہیت اسی طریقے سے ہے، ماہیت اپنی ذات میں، ماہیت بے ماہیہ ماہیت، یہ متساویت النسبہ ہے، किसकी निस्बत? वजूद और अदम की निस्बत। ये तमसील दी है आपको वाइल्ला हकीकत, इस तरीके से नहीं, मिसाल समझाने के लिए, मुतसावियतुन निस्बा समझाने के लिए आपको ये मिसाल दी है कि जिस तरीके से वसत अपनी दो तरफों की निस्बत मुतसावियतुन निस्बा होता है, इसी तरीके से माहियत वजूद और अदम की निस्बत मुतसावियतुन निस्बा है, इसका किसी चीज की तरफ रुझान नहीं होता। खूब, जब हकीकत माहियत समझ में आ गई, अब अगला सवाल यह होता है कि यह माहियत कब तहकुक पैदा करेगी? माहियत कब तहकुक पैदा करेगी खारिज में? जब वजूद आएगा इसके पास, जब वजूद, यह माहियत क्या है? वजूद की तरफ आएगी। अब माहियत वजूद की तरफ जाए, दुरुस्त है, तब ये तहकुक पैदा करेगी। अब सवाल ये उठता है कि माहियत मुतसाविया तो तरफैन है, वजूद की तरफ इसका इक्तिजा है ही नहीं, वजूद की तरफ असलन ये तमायुल रखती ही नहीं, तो फिर इसको वजूद की तरफ लेकर कौन जाएगा? जारी बात है ना, मसलन ये कलम मेरे हाथ में इस वक्त क्या है? अपनी जात के अंदर क्या है? ना हरकत रखती है और ना ही सुकून। या मसलन गोली जो है वो अपनी जात के अंदर ना तो इक्तिजाए हरकत रखती है और ना ही इक्तिजाए सुकून रखती है, क्योंकि अगर इक्तिजाए हरकत रखती तो हमेशा मुतहर्रिक रहती, और अगर इक्तिजाए सुकून रखती तो कभी हरकत ना करती। बस गोली के अंदर किसी किस्म की कोई इक्तिजा मौजूद नहीं है। अब यह हरकत में कब आती है? कि जब गैर इसको हरकत दे। बस माहियत अगर तहकुक पैदा करना चाहती है, खारिज में आना चाहती है, तो उस वक्त क्या है? इसको गैर की यानी इल्लत की जरूरत पड़ेगी कि ये इल्लत इस माहियत को क्या करेगी? वजूद अता करेगी, यानी वजूद जब इसको अता करेगी तो ये तहकुक पैदा कर जाएगी। बात यहां तक समझ में आ गई? अब यहां से मसला शुरू होता है। यहां तक तो कोई मुश्किल नहीं है, ना फलासफा को मुश्किल है ना मुतकल्लमीन को मुश्किल है। यहां से अब बात शुरू होती है, हमारी फासल का दावा जो है वो शुरू होता है यहां से। फलासफा का ये दावा है कि ये माहियत क्या है? जब तक इसके अंदर जरूरतुल वजूद न आए उस वक्त तक माहियत वजूद पैदा नहीं कर सकती। जरूरतुल वजूद से क्या मुराद है? जरूरतुल वजूद से यह मुराद है कि आदम की तरफ से 100% दरवाजा बंद हो जाए। आदम की तरफ 1% भी आदम की तरफ इसका रुझान या मसलन निस्बत जो है वो बाकी ना रहे। मतलब मिसाल इसी खत की हम लेते हैं, अगर माहियत जो है क्या करे, फर्ज करते हैं कि माहियत वसत है खत का, और ये क्या करे मसलन यहां से उठकर चंद सेंटीमीटर जो है वो आगे चल के आ जाए, लेकिन रहे यहीं पर ही, यहां तक इस नुक्ते वजूद तक ना पहुंचे, तो अब यहां पर आप ये कह सकते हैं कि माहियत का रुझान पैदा हो गया है वजूद की तरफ, लेकिन अभी तक इसके अंदर सलाहियत मौजूद है कि ये मादूम हो जाए। सलाहियत है या नहीं है? क्योंकि अभी तक ये वजूद तक पहुंची नहीं है, अभी तक फकत इसके अंदर रुझान पैदा हुआ है। दुरुस्त है? जब फकत रुझान पैदा हुआ है, यानी मैं अगर परसेंटेज के अंदर चला जाऊं तो यूं भी मिसाल हम समझ सकते हैं कि माहियत मुतसावियत निस्बत थी, यानी तरफ अव्वल और तरफ दो के तरफ निस्बत इसकी सिफर की थी, क्योंकि मुतसावियत निस्बा है, मुतसावियत निस्बत सिफर है। अब यह क्या करती है? तकरीबन 80% वजूद की तरफ रुझान पैदा कर जाए, तो 20% एहतमाल है मादूम होने का या नहीं है? दुरुस्त है? बस फलासफा ये कहना चाहते हैं कि माहियत जब तक 100% तक ना पहुंच जाए,
वजूद की तरफ उस वक्त तक माहियत तहकुक पैदा नहीं कर सकती। और अगर माहियत 100% रुझान पैदा कर जाए वजूद की तरफ, तो इसका मतलब यह है कि अदम का दरवाजा अब बंद हो गया है, आप अब अदम की तरफ निस्बत उसको नहीं दे रहे, यानी मअदूम होने का एहतमाल आपके जहन में आ ही नहीं सकता। बात क्लियर हुई है? बस फलासफा कहते हैं कि माहियत जब तक वजूब के मरहले तक ना पहुंचे, उस वक्त तक वजूद नहीं। वजूब का मरहला क्या है? यानी माहियत हद वसत से निकलकर कहां आ जाए? बिल्कुल वजूद के पास आ जाए, असलन 1 इंच का फासला भी बाकी ना हो, यानी आप यूं कि गोदे वजूद में आ जाए। गोदे वजूद में आएगी तो तहकुक पैदा कर जाएगी, अगर इससे पीछे पीछे रहेगी तो हतमन हम ये एहतमाल दे सकते हैं मुमकिन है ये मादूम हो, मुमकिन है वजूद हो, मुमकिन है मादूम हो। बात वाज़ेह? बस कायदा कहता है कि अशय यानी माहियत, यानी जो भी आप मुराद ले ले, मालम यजिब, जब तक वजूब पैदा ना करे, जब तक जरूरत के मरहले में ना आ जाए, उस वक्त तक लम यूजद, ये वजूद पैदा नहीं कर सकता। बता दे, ये शय वजूब कब पैदा करेगा, कब पैदा करेगी? कि जब, हाँ जब क्या हो, ये तो मैंने तमसील के आपको समझाया, अभी हम तमसील से बाहर निकलते हैं, अब हमें असले मतलब की तरफ आते हैं कि शय कब वजूब के मरहले में आती है? कि जब इल्लत ताम हो जाए, जब इल्लत ताम हो जाए, यानी जितने शराइत एक शय के वजूद में आने के लिए जरूरी हैं वो मुहैया हो जाएं, सब के सब शराइत अगर पूरे हो जाएं, सब के सब शराइत पूरे हो जाएं, तो मालूल का तहकुक पैदा करना हतमी है। सादा सी और मिसाल ले लेते हैं, मैं मजीद मिसालें इसलिए दे रहा हूं ताकि मतलब क्लियर हो जाए आपके जहन में। मसलन मैं बोलना मेरा मालूल है और मैं बोलने की क्या हूं? इल्लत हूं, लेकिन फकत मेरी जात इल्लत ताम नहीं है, बल्कि बहुत सारे शराइत जमा होंगे तब जाकर ये इल्लत क्या कहलाएगी? ताम कहलाएगी। इल्लत ताम और इल्लत नाकिस की तफसील हम तकरीबन जाकर 8वें या 7वें मरहले में जाकर पढ़ेंगे कि वहां तफसील से बहस होगी हमारी। अभी फकत ये कायदा समझ में आ जाए, मैं इन चीजों को बयान कर रहा हूं। मेरी जात है, मेरी जबान में कोई मुश्किल ना हो, दुरुस्त है, और इसके अलावा भी अगर कुछ शराइत मद्देनजर रखे जा सकते हैं, वो शराइत जब पूरे हो जाएंगे और जब मेरा इरादा हो जाएगा, जैसे ही मेरा इरादा वसत में आएगा, यानी जब मैंने पक्का इरादा कर लिया मैंने बोलना है, मुझे कोई रोक सकता है? अगर इरादा होते हुए मैं नहीं बोल रहा, गोया कि मैंने इरादा नहीं किया। कलम उठा, ये कलम कब उठेगी? मुख्तलिफ शराइत होंगे, आखिरी शर्त क्या होगी? मसलन कि मेरा पक्का इरादा है कि मैं इसको उठा लूं, जैसे ही मेरा इरादा ताम हो जाएगा ये कलम उठ जाएगी और उसका उठना हतमी है। अगर कोई बंदा कहे कि नहीं मैंने इरादा किया है कलम को उठाने का लेकिन मैं उठाता नहीं हूं इसको, तो इसका मतलब है तुमने इरादा नहीं किया। ये जो तुम जबानी कह रहे हो कि मैंने इरादा तो किया है उठाने का लेकिन मैं इसको उठाता नहीं हूं, तो इसका मतलब इरादा नहीं किया। इरादा करना यानी अमल अंजाम देना, ये इरादा है। जब आप कहते हैं कि मैंने इरादा कर लिया है तो इसका मतलब है कि आप अमल अंजाम देंगे इसका, और इरादे के फौरन बाद वो अमल अंजाम पाता है, इरादे और अमल के दरमियान कभी तफकीक नहीं होती ना। अभी वो इरादा जो पुख्ता है, मैंने इसीलिए ताबीर इस्तेमाल की, जब इरादा ताम हो जाए, यानी इरादे के अंदर भी जो मुकदमात है पढ़ेंगे जाकर, इरादे के क्या मुकदमात हैं, कितने मराहल तय होते हैं, हम इरादे के मरहले पर
पर पहुंचते हैं। वो जो डावाडोल होता है, हम इरादे के मरहले में नहीं पहुंचे होते, वो पिछले मुकदमात में अभी फंसे हुए होते हैं। बहरहाल बात यहां तक क्लियर हुई है कि जब इल्लत ताम हो जाए तो इल्लत का ताम होना यानी मालूल का जरूरत पैदा कर जाना, और जरूरत जब पैदा हो जाए तो तहकुक उसका क्या हो जाता है, हतमी हो जाता है। बहुत सारी मिसालें दे दी हैं, बाकी मिसालों को आप इसी तरीके से तत्बीक कर सकते हैं आकर। बस बात वाजे होगी आपके लिए कि फलासफा कहते हैं कि शय जब तक वजूब के मरहले पर ना पहुंचे उस वक्त तक वजूद पैदा नहीं कर सकती। सवाल अगला आपसे यह किया जाएगा कि कब शय जरूरत के मरहले पर पहुंचती है, कब, कि जब इल्लत ताम हो जाए, इल्लत ताम हो जाए। इल्लत ताम कब कहलाती है, कि जब इल्लत होते हुए उसके साथ जितने भी शराइत मद्देनजर रखे जा सकते हैं वो शराइत पूरे होने चाहिए। मसलन एक आग कब जलाएगी एक कागज को, आग को हम कहते हैं इल्लत है ये किसकी, इहराक की, जलाने की, लेकिन खुद जात आग जो है वो किफायत नहीं करती, बल्कि क्या, कागज करीब लेकर आए, एक। दूसरा ये कि कागज गीला ना हो, मतलब माने ना हो, ये बातें हम सारी बाद में पढ़ेंगे जाकर। फकत ये, जब ये तमाम शराइत पूरी हो जाएं तो हतमी है कागज का जलना, हतमी है कागज का जलना। बर्बादे बस इल्लत ताम जब हो जाए तो जरूरत आती है, और जरूरत जब आती है तो उस वक्त मालूल तहकुक पैदा कर जाता है। वजूद ही के अंदर हम दो किस्में करते हैं, वजूद क्या इल्लत है या मालूल है। अभी आपको ये तमसील के अंदर लेकर चल रहा हूं, खुद वजूद के अंदर भी मरातिब है इल्लत ताम और इल्लत, अपना इल्लत क्या नाम है, इल्लत और मालूल के, कि दिक्कतें ये बात में हम उस मरहले में करेंगे कि जब हम इल्लत के मरहले में पहुंच जाएंगे। खूब नहीं कभी कभी उठता है दर्द ऐसे। खूब कायदा समझ में आ गया। अब मुतकल्लिम क्या कहते हैं, फलासफा को तो हम समझ गए, मुतकल्लिम क्या कहते हैं, मुतकल्लिम कहते हैं कि भाई जरूरी नहीं है कि शय जरूरत के मरहले पर पहुंचे। अगर ये शय कि जो मुतसावियतुन निस्बा है, रुझान फकत पैदा कर जाए, किफायत करती है तहकुक पैदा करने के लिए। रुझान समझ में आ गया, रुझान जो है मैंने आपकी खिदमत में अर्ज किया, यानी जरूरत तक पहुंचने की जरूरत नहीं है, वजूब के मरहले पर जाने की जरूरत नहीं है। यही कि वो मुतसावियतुन निस्बा से खारिज हो जाए और रुझान पैदा कर जाए वजूद की तरफ, ये रुझान किफायत करता है कि वो शय क्या कर जाए, तहकुक पैदा कर जाए। बस मुतकल्लिम के नजदीक रुझान काफी है तहकुक के लिए, लेकिन फलासफा कायल हैं कि शय जब तक वजूब नहीं पैदा करेगी उस वक्त तक वजूद नहीं आएगा। ये इख्तलाफ है फलासफा और मुतकल्लिम के दरमियान। बात वाजे हुई है, देखें आप इबारत, पांचवी फसल जो है वो हमारी कायदे के बारे में है कि शय जब तक वाजिब ना हो वजूद पैदा नहीं करती। ये इबारत मैंने पिछले दर्स में बयान की थी जो कि रिकॉर्डिंग है मेरे दर्स की, लेकिन फिर भी आप दोस्तों के लिए इसको तर्जमा किए देता हूं। वह बुथलान अल-क़ौल बिल औलविया, और औलवियत के कौल का रद है, औलवियत यानी वही रुझान पैदा करना। ला रैबा अन अल-मुमकिना अल्लज़ी यतसावा निस्बतुहू इलल वुजूद वल अदम अक्लन यतवक्कफ वुजूदुहू अला शैइन। कहते हैं कोई शक नहीं है इस बात में कि मुमकिन, मुमकिन की तारीफ क्या है, अल्लज़ी से तारीफ बयान कर रहे हैं मुमकिन की, कि जिसकी निस्बत वुजूद और अदम की तरफ मुसावी हो, अक्लन अकलन क्यों कह रहे हैं, यानी ये चीज खारिज में ऐसा नहीं है कि एक माहियत नाम की चीज वजूद से पहले हमारे पास है, वो अब तसावी रखती है और फिर बाद में ये रुझान पैदा करती है, ना खारिज में कुछ भी नहीं है, खारिज में मादूम ही अदम ही अदम है। ये हम फकत अपने अकल में तहलील करते हैं उस मुमकिन की, अकलन ये सारी चीजें जो हैं वो इस तरह पाई जाती हैं। तो ये क्या है, मुमकिन क्या है, ये तवक्कफ वजूदहू अला शैइन, मुमकिन का वजूद एक शय पर मौकूफ होता है, युसम्मा इल्लतन, जिस पर मौकूफ होता है वो इल्लत कहलाती है, व अदमहू अला अदमहा, और उस शय का अदम मौकूफ होता है किसके ऊपर, अदम इल्लत के ऊपर, यानी अगर इल्लत ना हो तो वो शय मादूम हो जाती है। कि इसको हम बाद वाले यानी तकरीबन सातवें मरहले में जाकर तफसील से पढ़ेंगे। अब सवाल कायदे का मुहतवा यह है, सवाल यह है कि हल ये तवक्कफ वजूदुल मुमकिन अला अन युजबल इल्लतु वजूदहू वहुवल वजूबल गैर, आया मुमकिन का वजूद इस बात पर मौकूफ है कि इल्लत मालूल या मुमकिन के वजूद को वजूब अता करे, अयूजबल इल्लतो वजूदहू, के मुमकिन क्या इल्लत क्या करे, मुमकिन के वजूद को जरूरत अता करे, वजूब अता करे, और वो वजूब क्या कहलाएगा, वजूब बिल गैर। वजूब बिल गैर क्या, हम पिछली फसल में पढ़कर आए हैं, यानी ऐसा वजूब जो गैर देता है उसका अपना नहीं होता। आया वजूद मुमकिन को वजूब जरूरी है दिया जाए इल्लत की तरफ से, ओ अन्नहु यूजदो बिल खुरूजे अन हद्दिल इस्तिवा, या ना अगर वो मुमकिन हद इस्तेवा से खारिज हो जाए, मुतसावी होने से खारिज हो जाए, तो वजूद पैदा कर सकता है, व इल्लम यसिल इला हद्दिल वजूब, अगरचे वो मुमकिन वजूब तक न भी पहुंचा हो, रुझान फकत पैदा कर जाए, तसावी की निस्बत से खारिज हो जाए, तो तहकुक पैदा करने के लिए किफायत करता है। वकजल कौल फी जानबिल अदम, कहते हैं अगर आप अकलन तहलील करें तो हम अदम के बारे में भी यही बात कर सकते हैं कि एक माहियत मादूम कब होगी। फलासफा कहेंगे कि जब क्या हो, वो वजूब के मरहले पर पहुंचे, यानी वजूद के सारे रस्ते जो हैं वो क्या हो जाएं, बंद हो जाएं, तो वो क्या हो जाएगा, अब मादूम हो जाएगी, और मुतकल्लिम क्या कहेगा कि फकत अदम की तरफ रुझान पैदा कर जाए तो वो माहियत क्या है, मादूम हो जाएगी। वहुवल मुसम्मा बिल औलविया, ये खुरूज अनिल हद्दिल इस्तिवा, इसका नाम क्या है, औलवियत। खूब, ये तो हो गया कायदा, कायदे का मुहतवा के कायदे में हमने क्या करना है। अब ज़िमनन कहते हैं कि मुतकल्लिमीन ने, चूंकि मुतकल्लिम जो हैं वो औलवियत के कायल हैं, लिहाजा औलवियत की किस्में बयान की हैं। फरमाते हैं कि औलवियत या जाती है, यही औलवियत यानी रुझान, ये या जाती होगा या गैरी होगा। ये चूंकि आप बहसें पहले पढ़ चुके हैं, आपको पता चल जाना चाहिए कि औलवियत जाती किसे कहेंगे, ये वजूब जाती की तरह है। औलवियत जाती किसे कहेंगे, यानी रुझान उसकी जात का इक्तिजा हो, यानी एक शय अपनी जात में रुझान रखती हो किसी एक शय, किसी एक वजूद या अदम की तरफ, किसी एक की तरफ, इसको कहेंगे वजूब औलवियत जाती, यानी रुझान जो है वो क्या है, जात का इक्तिजा हो, यानी जाती तौर पर वो क्या है, इक्तिजा रखती हो किसी एक की तरफ तमायुल पैदा करने की। दुरुस्त है। औलवियत गैरी किसे कहेंगे, औलवियत गैरी जो गैर अता, जात में कुछ भी नहीं है, मुतसावियत और नस्बा है, किसी चीज की तरफ रुझान नहीं रखती है, ना वजूद की तरफ ना अदम की तरफ रुझान नहीं है उसका किसी चीज की तरफ। हां, गैर आकर क्या करता है, उसको किसी ना किसी चीज की तरफ क्या है, رجحان دے دیتا ہے. مثلا وہ غیر کیا ہوگا, وہی علت ہوگی, علت آ کر اس ممکن کو رجحان دے دے گی, وجود کی طرف سے موجود ہو جائے گی, وہ چیز موجود ہو جائے گی. اور اگر علت آ کر اس کو رجحان دے دے عدم کی طرف, تو وہ شے کیا ہو جائے گی؟ معدوم ہو جائے گی. وَإِلَّا ذاتی طور پر وہ کسی قسم کا رجحان نہیں رکھتی. بس اولویت یا ذاتی ہے یا غیری ہے. اور اس کے بعد پھر اس کو تقسیم کرتے ہیں اولویت کافی اور اولویت غیر کافی, یعنی خود ذاتی جو ہے اس کو اولویت کافی و غیر کافی میں تقسیم کرتے ہیں, اولویت غیری کو بھی کافی و غیر کافی میں تقسیم کرتے ہیں. مطلب واضح ہے, اولویت کافی یعنی اپنے تحقق میں و رجحان کے اندر ذات کافی ہے, غیر پر موقوف نہیں ہے. اور غیر کافی یعنی جو اپنی ذات میں رجحان رکھنے میں کفایت نہیں کرتی ہے, بلکہ کیا ہے, غیر کی محتاج ہے. کہ یہ اتنا مہم نہیں ہے کافی اور غیر کافی ہے. اب دوبارہ دیکھیں, وَقَدْ قَسَّمُوهَا إِلَى الْأَوْلَوِيَّةِ الذَّاتِيَّةِ, متکلمین نے اولویت کو تقسیم کیا ہے اولویت ذاتی کی طرف. اولویت ذاتی کی تعریف کیا ہے؟ وَهِيَ الَّتِي يَقْتَزِيهَا ذَاتُ الْمُمْكِنِ وَمَاهِيَتُهُ. اولویت ذاتی اس اولویت کو کہیں گے کہ جس کا تقاضا ذات ممکن کرے, ممکن کی ماہیت کرے. قسمو یعنی متکلم مراد ہیں, اللہ فلاسفہ تو اولویت کے قائل نہیں ہے. وغیر ذاتیہ, اور تقسیم کیا اس کو غیر ذاتی کی طرف. یہ عطف وغیرہ جو ہے وہ مد نظر رکھا کریں, تبھی آپ ترجمہ صحیح کر پائیں گے اور شفاہی امتحان میں مثلا صحیح مفہوم بیان کریں گے. وغیر ذاتیہ کا عطف کہاں کریں گے؟ ذاتیہ کے اوپر. وقسموها الى الاولویت الذاتیہ وغیر ذاتیہ. غیر ذاتیہ کیا ہے؟ وہی خلافها, یہ ذاتیہ کا خلاف ہے. یعنی وہاں پر ذات اقتضا کر رہی تھی, یہاں پر ذات اقتضا نہیں کرتی ہے بلکہ غیر اس کو عطا کرتا ہے. وقسموا كل منهما, پھر ذاتی و غیر ذاتی کو تقسیم کرتے ہیں, کافیہ فی تحقق الممکن و غیر کافیہ, کہ آیا فقط رجحان کافی ہے تحقق میں تو وہ کیا ہے, وہ ہو جائے گی اولویت ذاتی کافی. اگر رجحان کفایت نہیں کرتا تحقق میں تو وہ کیا ہو جائے گی, اولویت ذاتی غیر کافی. اور اسی طریقے سے اولویت غیر ذاتی یعنی غیر اگر رجحان دے دے تو رجحان دینا کفایت کرتا ہے تحقق میں تو وہ ہو جائے گی غیر ذاتی اور کافی. اگر علت رجحان دے دے لیکن پھر بھی اس کو ضرورت ہو تحقق میں کسی اور چیز کی تو اس وقت کہیں گے اولویت غیر ذاتی غیر کافی. جب یہ مطلب بیان ہو گیا کہتے ہیں والاولویت باقسامها باطلتون. علامہ فرماتے ہیں کہ ہم اصل ان کی جو بیس و بنیاد ہے اسی کو ہی باطل کرتے ہیں, خود بخود متکلم کا جو نظریہ ہے وہ کیا ہو جائے گا, باطل ہو جائے گا. فرماتے ہیں کہ آپ نے جو اولویت بیان کی ہے, کلی طور پر آپ دیکھیں یہ مہم نہیں ہے تقسیم جو یہ بیان کی گئی کافی اور غیر کافی میں. مثلا اولویت کی دو قسمیں جو کی گئی ہیں کہ اولویت یا ذاتی ہوگی یا غیری, تو علامہ فرماتے ہیں یہ دونوں اولویت کیا ہیں, باطل ہیں. اصلا یہ ممکن ہی نہیں ہے کہ ان کو ہم تصور کریں. کیسے؟ اولویت ذاتی کیا تھی؟ انتہائی آسان, مطلب فقط توجہ کی ضرورت ہے اور آپ مطلب فوراً سمجھ جائیں گے. اولویت ذاتی کی کیا تعریف کی ہے؟ ذات اقتضا کرے اس کا, یعنی رجحان کا اقتضا کرے, ذات کے اندر اقتضا موجود ہو. خب ہم ابھی تک کیا کہتے آئے ہیں, ممکن متساویت النسبہ ہے یا رجحان رکھتا ہے کسی چیز کی طرف. ہر چیز ما سوا اللہ سب کیا ہیں, متساویت النسبہ ہیں, وجود کی طرف رجحان نہیں رکھتے, نہ ہی عدم کی طرف رجحان رکھتے ہیں, نہ ہی وجود کی طرف رجحان رکھتے ہیں. یعنی ذات میں ان کی ذات میں آخذ نہیں ہے وجود و عدم. یعنی جب آپ ماہیت کی تعریف کرتے ہیں, جب آپ ممکن کی تعریف کرتے ہیں, تو اس میں وجود یا عدم جو ہے ان کی تعریف میں آخذ نہیں ہوتا. درست ہے؟ پس جب سب چیزیں, سب مخلوقات, سب موجودات خدا کے علاوہ اقتضاء وجود نہیں رکھتے, تو اس کا مطلب ہے پس اولویت ذاتی جو ہے وہ درست نہیں ہے. کیونکہ اگر آپ اولویت ذاتی کے قائل ہو جائیں گے, گویا کہ آپ کیا کر رہے ہیں, ماہیت کا انکار کر رہے ہیں, ممکن ہونے کا کیا کر رہے ہیں, انکار کر رہے ہیں. کیونکہ ممکن کی تعریف ہی متساویت النسبہ ہونا ہے. تو اگر متساویت النسبہ ہے تو اولویت ذاتی اپنا مقام پیدا نہیں کرے گی. بس اس اعتبار سے اولویت ذاتی کیا ہے, باطل ہو جائے گی. کیوں؟ کیونکہ ممکن متساویت النسبہ ہوتا ہے, اور اگر اولویت ذاتی ہو تو پھر ممکن متساویت النسبہ نہیں رہے گا. اور حالانکہ ہم نے فرض کیا ہوا ہے, بلکہ حقیقت بھی یہی ہے کہ ممکن متساویت النسبہ ہوتا ہے, بس اولویت ذاتی باطل. اگلی کیا جاتی ہے؟ اولویت غیر. اولویت غیر کیا ہے؟ ایسا رجحان یا ایسی اولویت کہ جو غیر عطا کرے. خوب, اولویت غیری میں وہ اوپر والا اشکال وارد نہیں ہوتا. کیوں؟ کیونکہ رجحان غیر دے رہا ہے. اس کا مطلب کیا ہے؟ کہ ذات میں رجحان نہیں ہے, بس وہ ذات میں متساوی ہے, متساویت النسبہ ہے. خوب, اس کے اوپر اوپر والا اعتراض نہیں ہوگا, لیکن اعتراض دوم وارد ہوگا. کیا؟ متکلم کہتا ہے کہ رجحان علت دے گی. درست ہے؟ اس کی ذات میں تو رجحان نہیں ہے, علت آ کر رجحان پیدا کر دے گی ماہیت کا وجود کی طرح. خوب, ہم سوال یہ کرتے ہیں کہ بھائی رجحان کافی نہیں ہے تحقق میں, انتہائی دقت کرنی ہے. رجحان تحقق میں کا کفایت نہیں کرتا. کیوں؟ کیونکہ رجحان کا یہ مطلب ہے کہ شے اگر 80% جو ہے وجود کی طرف رجحان پیدا کر جائے, پھر بھی ہم 20% میں کہہ سکتے ہیں ماہیت کے بارے میں کہ ممکن ہے کہ یہ معدوم ہو جائے. کہہ سکتے ہیں نہیں کہہ سکتے؟ ممکن ہے معدوم ہو جائے. بس جب ہم کہہ رہے ہیں کہ ممکن ہے کہ معدوم ہو جائے, تو آیا ہم کہہ سکتے ہیں نہیں کہہ سکتے کہ ممکن ہے کہ موجود ہو جائے؟ کہہ سکتے ہیں. بس رجحان میں جب تک رہے گی ماہیت, اس وقت تک امکان موجود رہے گا. کس کا امکان؟ وجود کا بھی اور عدم کا بھی. اور وجود اور عدم کا امکان دینا گویا کے متساویت النسبہ ہونا ہے. درست ہے؟ متساویت پہلے جو تھی وہ مثلا فرض کریں 50% جو تھی وہ متساویت النسبہ تھی, یعنی 50% اس طرف, 50% اس طرف. اور اب اگر اس نے تھوڑا سا رجحان پیدا کر لیا وجود کا, تو جتنا رجحان پیدا کیا ہے اس کے بعد کیا ہے, اب اسی طریقے سے نسب کیا ہے, کہہ سکتے ہیں کہ ممکن ہے موجود ہو, ممکن ہے معدوم ہو. یہ والا امکان جو ہے وہ ختم نہیں ہوتا. سوال پھر بھی باقی ہے کہ یہ اگر رجحان تھا اس کے اندر, اور رجحان ٹھیک ہے وجود کی طرف تھا, لیکن احتمال تھا معدوم ہونے کا یا نہیں, تو سوال پھر بھی یہی ہے کہ پھر یہ معدوم کیوں نہیں ہوئی, وجود کیوں اس نے پیدا کر لیا؟ اور یہ کیا ہو جائے گی؟ ترجیح بلا مرجع ہو جائے گا. یعنی جب عدم ہونے کا بھی احتمال تھا, تو کیوں یہ معدوم نہیں ہوئی اور موجود ہو گئی؟ ترجیح بلا مرجع سے اعتبار سے ہے کہ آپ جتنا احتمال اس کے موجود ہونے کا دے رہے ہیں کہ ممکن ہے کہ یہ موجود ہو جائے, آپ قائل ہیں یا نہیں کہ وہ کیا ہو جائے, معدوم ہو جائے؟ ترجیح ہے زیادہ, لیکن وہ فقط رجحان ہے فقط. آیا اس رجحان کی حالت میں آپ عدم ہونے کا احتمال دیتے ہیں یا نہیں دیتے؟ دیتے ہیں. ہم کہتے ہیں کہ چونکہ عدم ہونے کا احتمال وہاں پر موجود ہے, تو عدم کے ہوتے ہوئے یہ وجود کیسے ہو سکتی ہے, یعنی عدم کے احتمال ہوتے ہوئے یہ موجود کیسے ہو سکتی ہے. یعنی ہمارا سوال اپنی جگہ باقی ہے کہ یہ کیوں موجود ہوئی. آپ نے کہا کہ رجحان پیدا کر گئی ہے, ہم نے کہا رجحان پیدا کر گئی, لیکن عدم کا احتمال تھا اس کے اندر یا نہیں تھا؟ تھا. تو پھر کیوں موجود پیدا ہو گئی اس کے اندر؟ فلاسفہ کے نظریے میں کیا ہے,
कि वो अदम का रास्ता बिल्कुल ही क्या हो गया है, बंद हो गया है, अदम का इहतमाल ही नहीं है, वो जरूरत पैदा कर चुकी है, लिहाजा वहां सवाल खत्म हो जाएगा। अगर कहें कि ये शय मौजूद हो गई है, क्यों? क्योंकि ये वजूद के मरहले में थी, सवाल नहीं अगला बंदा करेगा। लेकिन एक बंदा अगर कहे कि ये मौजूद हो चुकी है, क्यों मौजूद हुई है, कहते हैं चूंकि ये रुझान रखती थी वजूद की तरफ, तो कहते हैं रुझान रखना क्या है, आया उसमें इहतमाल आदम था या नहीं था। यानी आप उर्फी जहन से ना सोचें, फलसफी जहन से सोचें जाकर, चूंकि आदम का इहतमाल मौजूद है, बस इसका मौजूद होना तौजीह नहीं होता रुझान के साथ। तो फरमाते हैं कि औलवियत गैरी इस एतबार से भी क्या है, तफसील जो इबारत में मजीद आ जाएगी। देखें इबारत, वल औलवियतो बे अक्सामहा बातिलतुन अमल औलवियतु ज़ातिया, औलवियत ज़ाती तो बातिल है, क्यों? फल अन्नल माहियता قبل الوجود باطلة الذات, क्योंकि माहियत वजूद पैदा करने से पहले कुछ भी नहीं है, باطلة الذات यानी हीच है, कुछ भी नहीं है, ला शैईयत लहा, उस माहियत के लिए किसी किस्म की कोई शैईयत नहीं है, हत्ता ताके तक्तज़ी वजूद औलवियत الوجود ओ ना औलवियत الوجود, ताकि वो क्या करे, औलवियत का इक्तिजा करे। जब वो जात है ही नहीं वजूद से पहले, तो वो इक्तिजा किस चीज का करेगी, दुरुस्त है, इक्तिजाए वजूद उसमें नहीं है, चाहे वो फिर काफी हो या गैर काफी हो। वह बे इबारत उखरा, हम इस तरीके से भी मतलब को बयान कर सकते हैं कि अलमाहियतो मिन हैसु हिया लैसत इल्ला हिया, माहियत के बारे में हम ये कह चुके हैं कि माहियत इस एतबार से कि वो माहियत है, वो फकत माहियत है, ना तो वो मौजूद है, ना वो मादूम है, ना वो कसीर है, ना वो वाहिद है, ना वो सफेद है, ना वो काली है, माहियत अपनी जात में माहियत है। ये क्या है, ला मौजूदा वला मादूमा वला अय्यु शैइन आखर, माहियत अपनी जात में फकत माहियत है, बाकी चीजें माहियत की जात से खारिज हैं, गैर अता करे तो आज आ सकती हैं, लेकिन इस अपनी जात में किसी चीज का इक्तिजा नहीं रखती। तो बस जब माहियत की हकीकत यह है तो जाती वाला माना पैदा नहीं होता। अम्मल औलवियतुल गैरिया, क्या है, वहियल्लती ताती मिन नाहियतिल इल्ला, औलवियत गैरी उस औलवियत को कहते हैं जो इल्लत की तरफ से आए, यानी गैर अता करे, जात में इक्तिजा ना हो उसकी औलवियत का। फल अन्नहा लम्मा लम तसिल इला हद्दिल वुजूब, बस ये जो माहियत है ये हद वजूब तक ना पहुंचे, ला यखरुज बिहल मुमकिन मिन हद्दिल इस्तिवा, तो उस वक्त तक मुमकिन क्या है, मुतसावियतुन निस्बा से खारिज नहीं हो सकता, मुतसावियतुन निस्बा से ये उस वक्त खारिज होगा कि जब क्या है, वुजूब के मरहले पर पहुंचे। ये देखें जो मैंने ये मिसाल अर्ज की थी, अर्ज की ये तमसील है, तमसील के अंदर नहीं बैठना, मैंने अर्ज किया था उसमें आकर, ये जो मैंने अर्ज किया कि माहियत थोड़ा सा रुझान पैदा कर जाए, दुरुस्त है, वजूद की तरफ ये जा रही है आकर, तो ये तमसीली एक रुझान बयान करना था। वाइला अगर आप अपनी आकल के अंदर तहलील करते हैं तो मुतसावियत निस्बा होना क्या मुराद है, यानी माहियत ऐसे नुक्ते में हो कि जहां पर दोनों इहतमाल बाकी हों, वजूद का भी इहतमाल दे सकते हों और अदम का भी इहतमाल दे सकते हों, इसको कहेंगे मुतसावियत निस्बा। यह है मुतसावियत निस्बे, मुतसावियत निस्बे से क्या मुराद है, यानी जहां पर आप वजूद का इहतमाल दे रहे हैं वहां पर अदम का भी इहतमाल मुमकिन है, बस दोनों इहतमालों का साथ साथ होना जिस जिस नुक्ते में भी होगा उस नुक्ते में माहियत क्या कहलाएगी, मुतसावियत निस्बा। बस वो उर्फी मुतसावी को जहन में ना रखिएगा ताकि मतलब जो है वो समझ में आ जाए। ला यखरुज बिहल मुमकिन मिन हद्दिल इस्तिवा, जब तक मुमकिन वजूब के मरहले तक ना पहुंचे मुमकिन हद्द इस्तिवा में ही रहेगा, यानी जहां पर एहतमाल वजूद है वहां वहां एहतमाल अदम भी पाया जाता है। وَلَا يَتَعَيَّنُ بِهَا لَهُ الْوُجُودِ، اس اولویت کے ذریعے ممکن کے لیے وجود متعین نہیں ہوتا، اول عدم یا عدم اس کے لیے متعین نہیں ہوتا. وَلَا يَنْقَطِعُ بِهَا السُّؤَالِ، اور سوال بھی قطع نہیں ہوتا. سوال کیا ہے؟ لِمَا وَقَعَ هَذَا دُونَ ذَاكَ، کیوں یہ وجود پیدا کر گئی معدوم نہیں ہوئی. جب تک رجحان رہے گا یہ سوال اپنی جگہ باقی رہے گا. وَهُوَ الدَّلِيلَ عَلَىٰ أَنَّهُ لَمْ يَتِمَّ بَعْدُ لِلْعِلَّتِ إِلِّيَّتُهَا، یہ سوال کا باقی رہنا، عبارت کا ترجمہ یوں کرنا ہے، سوال کا باقی رہنا رجحان کی حالت میں اس بات کی دلیل ہے کہ جس کو آپ علت فرض کر رہے ہیں وہ علت ہے ہی نہیں، یا وہ علت تام نہیں ہے. لم یتم بعد للعلت علیتہا، یعنی ابھی تک علت تام نہیں ہوئی ہے، یعنی سوال کا باقی رہنا اس بات کی دلیل ہے کہ علت ابھی تام نہیں ہوئی. یہ دلیل ہے اس بات کی کہ اولویت غیری بھی کافی نہیں ہے. بس اولویت کی آپ نے دو قسمیں کی تھی متکلمین، اولویت ذاتی وہ بھی درست نہیں ہے، اولویت غیری وہ بھی درست نہیں ہے. بس نتیجہ کیا نکلتا ہے ہمارا کہ جب تک وجوب کے مرحلے پر نہ پہنچے یہ وجود پیدا نہیں کر سکتی. اولویت ذاتی کیوں باطل ہے؟ چونکہ ممکن متساویت النسبہ ہے، اور اولویت ذاتی کیا ہے؟ رجحان رکھتی ہے، بس اس اعتبار سے باطل ہے. اولویت غیری کیوں باطل ہے؟ کیونکہ اولویت غیری میں رجحان ہے، اور رجحان کی حالت میں دونوں احتمال مساوی طور پر باقی رہتے ہیں، اور سوال کا باقی رہنا، کون سا سوال؟ کہ یہ چیز موجود کیوں ہوئی، معدوم کیوں نہیں ہوئی، یہ سوال کا باقی رہنا اس بات کی دلیل ہے کہ علت تام نہیں ہوئی. یہ دو تین لائنیں رہ گئی ہیں، چونکہ اس کی تھوڑی وضاحت کی ضرورت ہے کہ اس کو بعد میں دیکھتے ہیں. وصلی اللہ علی محمد وآل محمد.